नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै सरस्वती अधिकारीको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
दर्ता बिनै सञ्चालनमा रहेका क्रसर उद्योग तत्काल बन्द गराउन गृह मन्त्रालयको निर्देशन। उत्खनन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड पेश गर्न संघीय मामिला मन्त्रालयलाई 15 दिनको समय।
नेकपाको सचिवालय बैठक बस्ने सहमति दिन ओलीलाई प्रचण्डको प्रस्ताव। ओलीद्वारा आनाखानी। ओली संघको भेटबारे आफ्नो समूहमा प्रचण्डको ब्रिफिङ।
देशभर आज 2736 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमितको संख्या 2,00,000 नजिक। थप 22 जना संक्रमितको मृत्यु। 38,035 जना सक्रिय संक्रमित।
अर्मेनिया अजरबैजान र रुस बीच शान्ति सम्झौतामा हस्ताक्षर। शान्ति सम्झौता आज दिउँसोबाटै लागू।
र आइपीएल क्रिकेटको फाइनल भिडन्त चल्दै दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्स विरुद्ध फर्स्ट ब्याटिङमा।
ए साइला, त्यो ब्याङ्कमा गाउँका सबै मान्छे किन गाह्रै छन्?
सजिलै सहुलियतमा र चाँडै पाइने कर्जाको विषयमा बुझ्न गाह्रै छन्।
सबै ब्याङ्कले कर्जा दिएकै छन् त?
त्यसो होइन नि माइल दिदी, सेन्चुरी ब्याङ्कले त सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान पनि दिन्छ नि।
के केमा ब्याज अनुदान पाइने रहेछ?
कृषि तथा पशुपन्छी कर्जामा, विदेशबाट फर्केका युवाले गरेको व्यवसायमा, महिला उद्यमीलाई पारम्परिक व्यवसायमा र अन्य तोकिएकोमा।
चाहिएको बेला पाइने होइन होला?
सेन्चुरी ब्याङ्कले त मागेको कागजात पेश गरेमा 5 दिन भित्रै कर्जा दिन्छ।
आफ्नो त बाटो नभएको खेतबारी छ, त्यसलाई दिदी त नमान्ने होला।
बाटो नभएको गाउँको खेतबारी पनि यो ब्याङ्कले मान्छ दिदी।
विस्तृत जानकारीको लागि सेन्चुरी कमर्सियल ब्याङ्कको नजिकैको शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ। सेन्चुरी कमर्सियल ब्याङ्क, सरल ब्याङ्किङ सबैका लागि।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले बिना दर्ता सञ्चालनमा रहेका क्रसर तथा बालुवा प्रशोधन उद्योग तत्काल बन्द गराउन निर्देशन दिएको छ। गृहमन्त्री रामबहादुर थापा, ऊर्जा मन्त्री वर्षमान पुन, उद्योग मन्त्री लेखराज भट्ट, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत लगायतको बैठक बसेर यस्तो निर्णय भएको हो। त्यसपछि गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई यस्ता उद्योग बन्द गर्न निर्देशन दिएको छ। मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन, जिल्ला प्रहरी, घरेलु तथा साना उद्योग, मालपोत र नापी कार्यालयका प्रमुख सहित इन्जिनियर सम्मिलित टोलीबाट तत्काल अनुगमन गर्न पनि भनेको गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। अनुगमनबाट क्रसर मापदण्ड अनुसार भए नभएको, तोकिएको जग्गामा सञ्चालन भए नभएको, दर्ता भएका बेला तोकिएका अन्य शर्त पालना गरिए नगरिएको लगायतका विवरण संकलन गरी 7 दिनभित्र रिपोर्ट पेश गर्न पनि गृहले भनेको छ। बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ढुङ्गा, गिटी तथा बालुवा उत्खनन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 15 दिनभित्र परिमार्जन गरी पेश गर्न पनि निर्देशन दिएको छ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकका लागि सहमति दिन अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पुनः प्रस्ताव गर्नुभएको छ। आज दिउँसो ओलीसँग भेट गरी प्रचण्डले आगामी 27 गते सचिवालयको बैठक बस्ने गरी सहमति जनाउन प्रस्ताव गरेको पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो।
हिजोसम्म हामीले बैठक बस्ला भने अपेक्षा गरेका थियौँ, तर बैठक बसेन अथवा बस्ने कुरामा उहाँले सहमति दिनुभएको छैन। त्यस पछाडि आज कार्यकारी अध्यक्ष कमरेड प्रचण्डले फेरि कमरेड केपी शर्मा ओलीसँग भेट्नुभयो र यसबारेमा गम्भीरतापूर्वक छलफल गर्नुभयो र छिटोभन्दा छिटो बैठक बस्नुबाहेक अर्को विकल्प छैन, यसलाई ढिलो गर्नुहुन्न भनेर आज पनि कुरा गर्नुभएको छ। र कार्यकारी अध्यक्ष कमरेड प्रचण्डले भोलि अध्यक्ष कमरेड केपी शर्मा ओली उपत्यका बाहिर कुनै कार्यक्रममा जाने भन्ने योजना भएको स्थितिमा पनि पर्सि 27 गते सचिवालयको बैठक बस्नुपर्छ भनेर अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग त्यो बैठकमा सहमति गर्न र बैठकमा आउन अनुरोध गर्नुभएको छ, बैठक बस्न अनुरोध गर्नुभएको छ। तर आजको छलफलमा पनि अध्यक्ष कमरेड केपी शर्मा ओलीले बैठक 27 गते बस्ने कुरामा पनि सहमति जनाइसक्नु भएको छैन। हामी अपेक्षा गर्छौँ पर्सि बैठक बस्ने कुरामा सहमति जनाउनु हुनेछ र सहमतिकै आधारमा सचिवालयको बैठक बस्नेछ, हामीले यो आशा गर्छौँ।
प्रधानमन्त्री समेत रहनुभएका ओलीलाई भेटेपछि पार्टी मुख्यालय धुम्बाराईमा अध्यक्ष प्रचण्डले अरू चारजना सचिवालय सदस्य सहभागी अनौपचारिक बैठकको अध्यक्षता गर्नुभएको थियो। सो बैठकले पार्टी अहिले गम्भीर अवस्थामा पुगेकाले अझै पनि सहमतिका लागि प्रयास जारी राख्ने निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले बताउनुभयो।
हाम्रो पार्टीको अहिलेको सङ्कटको विशिष्ट परिस्थितिमा हामी पार्टी एकताप्रति अत्यन्तै संवेदनशील छौँ र धैर्य साथ हामीले सहमतिमै बैठक बस्न प्रयत्न गरिराखेका छौँ। यो कमजोरी होइन, बरु हामीले पार्टी एकतालाई बचाउँदै सबै कमरेडहरूले आफ्नो विवेक प्रयोग गरेर सहमतिमा बैठक बसेर पार्टी एकताको रक्षा गर्ने र पार्टीका निर्णयहरू कार्यान्वयन गराउने दिशामा अगाडि बढ्न सकियोस् भनेर हामीले प्रयत्न गरिराखेका छौँ। त्यसकारण यो प्रयत्नकै क्रममा हामीले पर्सि बैठक बस्न सहमति जनाऊ भनेर अध्यक्ष कमरेडलाई भनिएको छ। हामीले आशा गरेका छौँ पर्सि बैठक बस्नेछ, बसेन भने के गर्ने भन्ने बारेमा अहिले पनि हामी त्यसरी सोच्न चाहन्छौँ।
अध्यक्ष प्रचण्ड समूहले आजसम्म पनि ओलीले बैठक बस्न नमानेको भन्दै आज औपचारिक बैठक बस्ने जनाएको थियो। ओलीसहितका चारजना सचिवालय सदस्य बिनै बैठक बसेर निर्णय गर्ने तयारी गरेको बुझेपछि आज बिहान प्रधानमन्त्री ओली निकट स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रचण्डलाई भेटेर ओलीसँग मिलेरै अघि बढ्न सुझाउनु भएको थियो। यसअघि हिजो पार्टी महासचिव विष्णु पौडेल पनि खुमलटारी पुगेर पार्टी विधानअनुसार बैठक बोलाउने बताउनु भएको थियो। प्रचण्डलाई आफ्ना दूत मार्फत मनाउने प्रयास जारी राख्नुभएका ओलीले अर्कोतर्फ हिजै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई बालटारमा बोलाएर फकाउनु भएको थियो। तर अहिलेसम्मको स्थिति हेर्दा प्रचण्ड नेपाल समूह यो पटक भने ओलीप्रति निकै कठोर रूपमा अघि बढेको देखिएको छ।
देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,00,000 नजिक पुगेको छ। आज थप 2,736 संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या 1,99,760 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार कुल संक्रमितको 80% अर्थात 1,60,577 जना संक्रमण मुक्त भइसकेका छन् भने 1,148 जना संक्रमितको मृत्यु भएको छ। हाल 38,035 जना सक्रिय संक्रमित देशभर आइसोलेसनमा छन्। स्वास्थ्य मन्त्रालयले आज थप 12,960 नमूनासँगै हालसम्म 15,64,214 पीसीआर परीक्षण गरिएको जनाएको छ। आज थपिएका संक्रमित मध्ये 1,059 जना महिला र 1,677 जना पुरूष छन्। काठमाडौँ उपत्यकामा 1,420 जना नयाँ संक्रमित भेटिएका छन्। आज थप 22 जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ भने 853 जना संक्रमण मुक्त भएका छन्।
कंग्रेस नेता मीन विश्वकर्माको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। कार्तिक 1 गते कोरोना संक्रमण पुष्टि भएसँगै श्वास प्रश्वासमा समस्या देखिएपछि उहाँलाई ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो। सहयोगी आकाश उप्रेतीका अनुसार नेता विश्वकर्मालाई अहिले पनि भेन्टिलेटरबाट निकालेर नर्मल बेडमा सारिएको छ। उहाँको कार्तिक 12 गतेदेखि ग्रान्डीमा उपचार भइरहेको छ। नेता विश्वकर्मा कोरोना संक्रमण मुक्त भइसक्नु भएको छ।
10 महिनादेखि चिनिया नाकामा रोकिएका कन्टेनरहरू अझै सहज रूपमा नेपाल भित्रन नसकेको भन्दै समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन सरकारलाई उद्योगी व्यवसायीले आग्रह गरेका छन्। अहिले केरुङ तातोपानी नाका खुल्ला गरिए पनि मालवस्तुहरू सहज रूपमा नेपाल भित्रन नसकेको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले कूटनीतिक पहलका लागि सरकारलाई आग्रह गरेका हुन्। महासंघका अध्यक्ष नरेश कचुवालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान नभए महासंघ आबद्ध उद्योगी व्यवसायीहरू नाकामै गएर धरना बस्न बाध्य हुने चेतावनी समेत दिनुभएको छ। नाकाहरूमा अहिले पनि धेरै कन्टेनरहरू रोकिएको र दिनमा एक वा बढीमा 2 मात्रै कन्टेनर चिनिया पक्षले नेपाल भित्र दिइरहेको महासंघले जनाएको छ। नेपालतर्फ कुनै समस्या नहुँदा समेत सहज रूपले सामान नभित्रिँदा नेपाल सरकारले कूटनीतिक पहल नै गर्न नसकेको महासंघको आरोप छ। अत्याधिक भाडा वृद्धि तथा नाकाहरूमा रहेको सिन्डिकेट समेत अन्त्य गरी कूटनीतिक पहलबाट नाका सहज बनाउन उद्योगी व्यवसायीहरूले सरकारलाई आग्रह गरेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले कोविड 19ले निजी क्षेत्रको जलविद्युत आयोजनालाई सहुलियतपूर्ण ऋण दिलाउन ऊर्जा सिंचाई तथा जलस्रोत मन्त्रालयको ध्यान आकर्षण गराएको छ। सरकारले चालु आर्थिक वर्ष 2077-78 लागि कोविड 19ले असर गरेका निजी क्षेत्रका उद्योगलाई सहुलियतपूर्ण ऋण दिन 50 अर्ब रुपियाँ छुट्याएको छ। सोही विनियोजित रकमबाट जलविद्युत उद्योगलाई पनि सहुलियतपूर्ण ऋण दिन इपानले माग गरेको हो। इपानले विद्युत उत्पादन गृहका उपकरण तथा अन्य पूर्वाधारमा समस्या आएर समयमा मर्मत सम्भार गर्न आवश्यक सामान र दक्ष प्राविधिक पुर्याउन नसके आयोजना बन्द भई क्षति पुग्न गएकाले सरकारको सहयोग माग्नु परेको जनाएको छ। कोविड 19 को सुरुवाती चरणमा इपानले गत वैशाख 16 गते मन्त्रालयलाई विभिन्न माग राखी निवेदन दिएको थियो। मन्त्रालयले उक्त निवेदन उपर भदौ 22 गते आएर मन्त्रालयका सहसचिव मधु भेटुवालको समेत जगतमा एक समिति गठन गरेको थियो। उक्त समितिको पहिलो बैठक गत असोज 12 गते र दोस्रो बैठक यही कार्तिक 24 गते बसेको थियो। पछिल्लो पटक उक्त समितिको बैठक बस्नुअघि इपानले समितिलाई सुझाव दिनका लागि ध्यानाकर्षण पत्र दिएको हो।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
आइसर अर्थात् माइलेजको बादशाह आइचरको अफरले ल्याउने छ यसपालि दशैं र तिहारमा खुशी याली। आइचरका बस ट्रक र टिप्परको हरेक खरिदमा पाउनुहोस् हात खाली नजाने स्योरसट फुल चोइस अफर। कुनै पनि सेगमेन्टको खरिदमा 1,00,000 रुपियाँसम्मको नगद छुट, साथै मोटरसाइकल स्कुटर मोबाइल ल्यापटप तथा स्मार्ट टेलिभिजन प्राप्त गर्ने सुनौलो मौका। आइचरका बस ट्रक र टिप्परमाथि ढुक्कको लगानी त्यसमाथि उपहारै उपहार छानी छानी। विस्तृत जानकारीको लागि नजिकैको आइचरको सोरुम अथवा फोन 9823-11518 र 9823-11549 सम्पर्क गर्नुहोस्।
यहाँहरूको सेवामा मेगा ब्याङ्क प्रस्तुत गर्दछ मेगा विश्वास बचत खाता भर्जन 2020।
वार्षिक ब्याज दर 5%,
निशुल्क भिजा डेबिट कार्ड, निशुल्क मोबाइल ब्याङ्किङ,
निशुल्क इन्टरनेट ब्याङ्किङका साथै लकर सुविधामा 25% छुट,
क्रेडिट कार्ड तथा ट्राभल कार्डमा पनि 50% छुट सहित अन्य धेरै सुविधाहरू।
त्यसैले आकर्षक प्रतिफल र अत्याधुनिक सेवा सुविधाका लागि आजै नजिकैको मेगा ब्याङ्कको शाखामा गई मेगा विश्वास बचत खाता खोल्नुहोस्।
थप जानकारीका लागि मोबाइल नम्बर 9847-6846-76 मा सम्पर्क गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गर्नुभएको छ। मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उहाँले बताउनुभयो। पत्रकारका लागि अमेरिकी दूतावासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको एक तालिम समापन कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मन्त्री गुरुङले संचार क्षेत्रका कानून पनि सुधार गर्ने बताउनु भएको छ। ती कानूनमा मर्यादित पत्रकारिता थपिने जानकारी दिनुभयो। कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले समाजले भरोसा गरेको पत्रकारिता जगतले भ्रम र अपभाव फैलाउनेतर्फ नभई विश्वास बढाउनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कोरोना नियन्त्रणमा सरकारको असफलता भ्रष्टाचार लगायतका विषयमा जनसङ्घर्ष गर्ने भएको छ। राप्रपाले यस विषयमा छलफल थालेको भए पनि मिति सहितको कार्यक्रम तालिका सार्वजनिक गरेको छैन। पार्टीका तीन अध्यक्ष बीच आज भएको बैठकले कोरोना नियन्त्रणमा सरकारको असफलता भ्रष्टाचार लगायतका विषयलाई लिएर जनसङ्घर्ष गर्नेबारे छलफल गरेको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो। पार्टी अध्यक्ष कमल थापा निवास बुढा नीलकण्ठमा बसेको बैठकले देशको राजनैतिक अवस्था र पार्टी संगठनको समीक्षा गर्दै भावी कार्यक्रमबारे पनि छलफल गरेको छ। आजको बैठकमा स्थानीय तहमा पार्टी समायोजनलाई तीव्रता दिने विषयमा पनि छलफल भएको छ।
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएका परीक्षा आगामी मङ्सिर 28 गतेदेखि सुरु गर्ने भएको छ। विज्ञान तथा प्रविधि अध्ययन संस्थान व्यवस्थापन संकाय र शिक्षा संकायतर्फको चार वर्षीय बिएससी बिबिएस र बिएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा सञ्चालन गर्न लागेको तिर्वी परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। तिर्वीका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान 8 बजेदेखि 11 बजेसम्म परीक्षा सञ्चालन गर्न लागि छ। चौथो वर्षको फर्म छुटिएका विद्यार्थीले दोब्बर दस्तुर तिरेर फर्म भर्न सक्नेछन्। त्यस्ता विद्यार्थीले मङ्सिर 8 गतेभित्र फर्म भरिसक्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। तिर्वीले आगामी पुस 14 सबै परीक्षा सकिने गरी तालिका सार्वजनिक गरेको हो।
धादिङ केन्द्र भएर आज दिउँसो भूकम्प गएको छ। आज दिउँसो 4:29 3.8 म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। धादिङको छत्रे देउराली केन्द्र भएर भूकम्प गएको केन्द्रका प्राविधिक सहायक राजेश शर्माले थाहा सञ्चार नेटवर्कलाई बताउनुभयो। यो 2072 महाभूकम्पकै पराकम्प भएको उहाँले बताउनुभयो। भूकम्पको धक्का काठमाडौँ उपत्यका सहित यस आसपासका जिल्लामा महसुस गरिएको थियो।
जिल्ला अदालत काठमाडौँले मार्गदर्शन न्युज .com का सम्पादक दीपक पाठकलाई सफाई दिएको छ। न्यायाधीश पुणेश्वर प्रसाद उपाध्यायको इजलासले सोमबार सम्पादक पाठकलाई सफाई दिने फैसला गरेको अदालतका श्रेष्ठदार भीम निरौलाले जानकारी दिनुभयो। सम्पादक पाठकले सामाजिक सञ्जाल फेसबुकबाट नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनैतिक विषयलाई लिएर आलोचना गर्नुभएको थियो। उक्त विषयलाई लिएर अध्यक्ष दाहालको सचिवालयले नेपाल प्रेस काउन्सिलमा दिएको निवेदनलाई लिएर काउन्सिलले सम्पादक पाठक विरुद्ध साइबर अपराधमा उजुरी दिएको थियो। सो उजुरीका आधारमा प्रहरीले गत वैशाख 17 अभियुक्तलाई पक्राउ गरी मुद्दा चलाएको थियो। अदालतले पाठकलाई पक्राउ गरेको 4 दिनमा धरोटीमा रिहा गर्ने आदेश जारी गरेको थियो।
आफ्नै आश्रमका अनुयायीको हत्या गरेको बेपत्ता पारेको तथा यौन हिंसा गरेको आरोप लागेका रामबहादुर बमजनको घरमा प्रहरीले सूचना टाँस गरेको छ। रौतर्की गंगामाया थामाङलाई बलात्कार गरेको अभियोगमा मुद्दा परेपछि बमजन विरूद्ध सर्लाही जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो। अदालतको उक्त आदेश कार्यान्वयनका लागि प्रहरीले बाराको निजगढ नगरपालिका 12 पर्ने रतनपुर स्थित बमजनको जन्मघरमा सूचना टाँस गरेको हो। सर्लाही अदालतको आदेश कार्यान्वयनका लागि वडा नम्बर 12 कार्यालय र बमजन पहिले बस्ने घरमा सूचना गरिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीले पठाएको 35 दिने वारेन्ट अस्ति सकिएको थियो। पक्राउको लागि खोजी गरे पनि नभेटिएपछि घरमा लगेर सूचना टाँसिएको हो। घरमा म्याद सूचना टाँसेको 35 दिनभित्र अदालतमा उपस्थित नभए बमजन विरूद्धको बलात्कार मुद्दामा जिल्ला अदालत सर्लाहीमा सुनवाई अघि बढ्नेछ।
गृह मन्त्रालयले नेपालीको दोस्रो ठूलो चाड तिहारमा देउसी भैलो लगायतका भीडभाड हुने कार्यक्रममा सहभागी नहुन तथा बालबालिकाहरूलाई त्यस्ता कार्यक्रममा नपठाउन आग्रह गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै गृहले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन आग्रह गर्दै स्वास्थ्य प्रोटोकलको पालना गर्न भनेको हो। साथै गृहले चाडपर्वका बेला अत्यावश्यक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन कालोबजारी कृत्रिम अभाव हुन नदिन नियमित अनुगमन गर्न मातहतका निकायलाई निर्देशन समेत दिएको छ। यस्तै तिहारको बहानामा जुवातास सन्ने कुनै पनि गैर कानूनी तथा अवाञ्छित गतिविधि नगर्न र पटका आतिशबाजी जस्ता प्रज्वलनशील पदार्थको उत्पादन बिक्री वितरण र प्रयोग नगर्न निर्देशन दिएको छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
यो हो थाहा संचार नेटवर्क, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा thahasanchar.com र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। किराँत धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको आज जन्म जयन्ती मनाइएको छ। फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै जन्म जयन्ती मनाउने गरिन्छ। आज पाँच थर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापा लगायत पूर्वी पहाडी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको सम्झना गरिएको छ। सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई समाज सुधार र व्यवहारिक आर्थिक नीति नियम बनाउने कुशल व्यक्तिको रूपमा समेत दिने गरिन्छ। विक्रम सम्मत 1942 साल कार्तिक 25 गते इलाममा जन्मिनुभएका फाल्गुनन्दको 2005 सालमा निधन भएको थियो। उहाँले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ति काम गर्नुभएको थियो। फाल्गुनन्दलाई 2066 साल मङ्सिर 16 गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो।
लमजुङ प्रहरीले 11 लाख रुपियाँ सहित 14 जना जुवाडेलाई पक्राउ गरेको छ। मध्य नेपाल नगरपालिका वडा नम्बर 1 जिताबाट 11,47,000 रुपियाँ सहित 14 जनालाई प्रहरीले पक्राउ गरेको हो। स्थानीय सुदेव थापाले सञ्चालन गरेको बाख्रा फर्ममा जुवा खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको लमजुङ प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिनुभयो। पक्राउ परेका 14 जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई जुवा सम्बन्धी कसुरमा कार्यवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
नेपाल विद्यार्थी संघ झापाले शिव शताक्षी नगरपालिका स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयमा तालाबन्दी गरेको छ। चारित्रिक प्रमाणपत्रको चर्को शुल्क मागेको भन्दै नेवी संघले आज विद्यालय प्रशासनमा तालाबन्दी गरेको हो। बाल निकुञ्ज माविले एसी परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई चारित्रिक प्रमाणपत्र दिए बापत 4,000 रुपियाँ मागेको घटना बाहिरसँगै नेविसङ्घले यसतर्फ चासो देखाएको हो। नेविसङ्घ शिव शताक्षी नगर उपाध्यक्ष रविन घिमिरेले विद्यार्थीलाई सरकारले तोकेको अनुसार रकम नलिए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ।
संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विद्यालय तहका सबै विद्यार्थीलाई निशुल्क सिम कार्ड तत्काल वितरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिनुभएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले देशभरका सामुदायिक विद्यालयहरूको पठन पाठन अनलाइन मार्फत सञ्चालन हुने गरी विद्यार्थीहरूलाई निशुल्क सिम कार्ड वितरण गरी इन्टरनेटको तत्काल व्यवस्था गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको हो। आज काठमाडौँको खमलादेशस्थित प्राधिकरणको केन्द्रीय कार्यालय अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले देशभरका सामुदायिक विद्यालयका विद्यार्थीलाई निशुल्क सिम कार्डको व्यवस्था गरी अनलाइन कक्षा सञ्चालनका लागि इन्टरनेट सेवाको व्यवस्था मिलाउन प्राधिकरणलाई निर्देशन दिनुभयो।
जुम्लाको चन्दननाथ नगरपालिकाका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन्। नगरपालिकाका 720 जना ज्येष्ठ नागरिकले पहिलो चौमासिकमा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका हुन्। पटक पटक भत्ता दिन आग्रह गर्दा पनि नगरपालिकाले सुनवाई नगरेको ज्येष्ठ नागरिकको आरोप छ। नगरपालिकाले भने सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहेको ढिलाइबारे ध्यान आकर्षण भएको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले सामाजिक सुरक्षा वितरण गर्ने फाँडका कर्मचारीको बदमासीका कारण दशैंमा पनि भत्ता उपलब्ध गराउन नसकेको बताउनु भएको छ।
यस वर्षको 26औं नेपाल सुन्दरी प्रतियोगितामा 21 जना बीच प्रतिस्पर्धा हुने भएको छ। हिडन ट्रेजर मिस नेपाल 2020 ले आज राजधानीमा ती प्रतिस्पर्धीहरूबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो। प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन्। प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर 20 गते हुनेछ।
धितोपत्र बजारमा सेयर कारोबार माफक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ। नेप्से परिसूचक आज झण्डै 26 अङ्कले उकालो लागेको छ। नेप्से 25.98 बिन्दुले उकालो लागेर 1678.79 बिन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक 5 अङ्कले बढेर 330.39 बिन्दुमा पुगेको छ। नेप्से उकालो लाग्दा कारोबार रकममा समेत वृद्धि भएको छ। कुल 196 कम्पनीको 96,57,677 किता सेयर खरिद बिक्री हुँदा 4,09,61,90,000 माथिको कारोबार भएको छ। कारोबार भएका कुल 12 उपसमूहमध्ये आज 2 उपसमूहको सेयर ओह्रालो लागेको छ भने 10 उपसमूहको सेयर उकालो लागेको छ। कारोबारका आधारमा आज पनि नेपाल पुनर्विमा कम्पनी चम्किएको छ। यो कम्पनीको 28,53,32,000 कारोबार भएको छ।
लगातार बढिरहेको सुनको भाव आज वात्तै घटेको छ। हिजोको तुलनामा आज तोलामा 3,400 रुपियाँ घटेको हो। हिजो 98,200 रुपियाँ तोलामा कारोबार भएको छापावल सुन आज 3,400 घटेर 94,800 झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदी पनि आज तोलामा 70 रुपियाँले घटेको छ। हिजो 12,085 रुपियाँ तोलामा कारोबार भएको चाँदी आज हिजो 1,285 रुपियाँ तोलामा कारोबार भएको चाँदी आज 1,215 रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ।
रूपन्देहीमा स्वास्थ्यकर्मी सहित थप 3 कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रूपन्देहीका एक पुरुष, एक महिला र कपिलवस्तुका पुरुष रहेका छन्। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुबनी स्वास्थ्य चौकीमा कार्यरत अनवी 48 वर्षीय महिलाको सोमबार राति भीम अस्पतालमा मृत्यु भएको जनाइएको छ। ती सहित अन्य 2 पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको हो।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको बिहारमा सम्पन्न विधानसभाको निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणमा भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन एनडीएले अग्रता फराकिलो बनाएको छ। 243 सदस्यीय बिहार विधानसभामा एनडीएले कुल 124 स्थानमा अग्रता बनाएको छ। यस्तै पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवका छोरा अध्यक्ष रहेको राष्ट्रिय जनता दलको अग्रसरतामा गठन भएको महागठबन्धन कुल 110 स्थानमा अगाडि छ। बिहार निर्वाचन आयोगले आज मध्यरातेसम्म मतगणना जारी रहने बताएको छ। बिहार विधानसभाको चुनाव अक्टोबर 28, नोभेम्बर 3 र नोभेम्बर 7 गरी 3 चरणमा सम्पन्न भएको थियो।
वर्षौंदेखि विवादित बन्दै आएको नार्गोनो काराबाग क्षेत्रमा जारी सैन्य द्वन्द अन्त्य गर्न अर्मेनिया, अजरबैजान र रूसले सम्झौता गरेका छन्। उक्त सम्झौता आज दिउँसोबाट लागू भएको बीबीसीले जनाएको छ। उक्त विवादित क्षेत्रमा अजरबैजान र अर्मेनिया बीच झण्डै 6 चलेको युद्धपछि सहमति भएको हो। विवादित नार्गोनो काराबाग क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिन्छ। यद्यपि त्यस क्षेत्रमा सन् 1994 अर्मेनियाको जातीय समूहको नियन्त्रणमा रहेको छ। नयाँ सम्झौता अनुसार युद्धका क्रममा नार्गोनो काराबाग क्षेत्रमा आफ्नो नियन्त्रणमा लिन सफल स्थान अजरबैजानले प्राप्त गर्नेछ। आसपासका केही क्षेत्रहरूबाट पनि अर्मेनिया पछि हट्न तयार भएको छ। टेलिभिजनको माध्यमबाट सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले करिब 2,000 शान्ति सैनिक उक्त क्षेत्रमा पठाइएको बताउनु भएको छ। साथै दुवै पक्षले युद्धको क्रममा बन्दी बनाएका एक अर्काका सैनिकहरू फिर्ता गर्ने सम्झौता गरेका छन्। सम्झौता लगत्तै राष्ट्रपति इलहाम अलिएफले उक्त सम्झौतालाई द्वन्द समाधानको एउटा महत्त्वपूर्ण अवस्था भएको बताउनु भएको छ। तर अर्मेनियाका प्रधानमन्त्री निकोल पसिनियालले भने विवादित उक्त क्षेत्रमा युद्ध अन्त्य गर्न अजरबैजान र रुससँगको सम्झौता आफ्ना र आफ्ना देशका सर्वसाधारणका लागि अत्यन्तै पीडादायी रहेको बताउनु भएको छ।
नेपाल परिवेशमा अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल टी20 क्रिकेटको 13 संस्करणको फाइनल भिडन्त अहिले चलिरहेको छ। युएको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी फाइनल खेलमा साबिक विजेता मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा चलिरहेको छ। दिल्लीले टस जितेर मुम्बई विरूद्ध फर्स्ट ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा 9 ओभर पूरा गर्दा 3 विकेट गुमाइसकेको छ र 59 रन बनाएको छ। शिखर धवन 15, अजिंक्य रहाणे 2 रन तथा मार्कस स्टोनिस 0 रनमै आउट भएका छन्। दिल्ली आइपिएलको इतिहासमा पहिलो पटक फाइनल प्रवेश गरेको हो। रोहित शर्माको कप्तानीमा उच्च लयमा रहेको मुम्बई इण्डियन्सलाई पाँचौं पटक उपाधि जित्ने मौका छ। सुरेश अय्यरको कप्तानीमा रहेको दिल्ली आइपीएलको पहिलो उपाधि जित्न संघर्षरत छ। दिल्लीले नेपाली खेलाड़ी सन्दीप लामिछानेलाई आबद्ध गराए पनि यस सिजन सन्दीपलाई एउटा खेलमा पनि मैदान उतारेन। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
दर्ता विनय सञ्चालनमा रहेका क्रसर उद्योग तत्काल बन्द गराउन गृह मन्त्रालयको निर्देशन। उत्खनन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड पेश गर्न संघीय मामिला मन्त्रालयलाई 15 दिनको समय।
नेकपाको सचिवालय बैठक बस्ने सहमति दिन ओलीलाई प्रचण्डको प्रस्ताव। ओलीद्वारा आनाकानी, ओलीसँगको भेटबारे आफ्नो समूहमा प्रचण्डको ब्रिफिङ।
देशभर आज 2736 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमितको संख्या 2 लाख नजिक। थप 22 जना संक्रमितको मृत्यु। 38,035 जना सक्रिय संक्रमित।
आर्मेनिया, अजरबैजान र रूस बीच शान्ति सम्झौतामा हस्ताक्षर। शान्ति सम्झौता आज दिउँसोबाटै लागू।
र आइपीएल क्रिकेटको फाइनल भिडन्त चल्दै दिल्ली क्यापिटल्स मुम्बई इण्डियन्स विरुद्ध फर्स्ट ब्याटिङमा।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। जगत र सरस्वती बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।